रेडियो तेहरान के सभी आदरणीय श्रोताओं की सेवा में हसन अब्बास और साथियों का सलाम पहुंचे। श्रोताओं, सदा की भांति आज भी अपने कार्यक्रम का आरंभ हम कुरान मजीद की तिलावत और अनुवाद से करेंगे। कुरान मजीद के सूरह यूनुस की 47वीं, 48वीं और 49वीं आयतों की तिलावत का श्रेय प्राप्त कर रहे हैं कारी कासिम रजी।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولكل أمة رسول فَإِذَا جَاءَ رَسُولُهُمْ قُضِيَ بَيْنَهُمْ بِالْقِسْطِ وَهُمْ لَا يُظْلَمُونَ وَيَقُولُونَ متى هذا الوعد إن كنتم صادقين قل لا أملك لنفسي ضرا ولا نفعا عن إلا ما شاء الله لكل أمة أجل إذا جاء إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون إذا جاء فلا يستأخرون ساعة ولا يستقدمون صدق الله العلي العظيم
الله کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے اور ہر سمودائے کے لیے ایک رسول ہے تو جب ان کے پاس ان کا رسول آ جاتا ہے تو ان کا فیصلہ نیائے پوروک کر دیا جاتا ہے اور ان پر ظلم نہیں کیا جاتا اور کہتے ہیں یدی تم سچے ہو تو یہ دھمکی کب پوری ہوگی کہہ دو مجھے نہ تو اپنے برے کا ادھکار ہے نہ بھلے کا بس جو اللہ چاہے وہی ہوتا ہے ہر جاتی کے لیے ایک نیت سمے ہے جب ان کا نیت سمے آ گیا تو اس سے نہ ایک گھڑی پیچھے رہ سکتے ہیں اور نہ آگے بڑھ سکتے ہیں
یہ ریڈیو تہران کی ہندی سیوا ہے دوستوں سبھا میں آپ کا سواگت ہے آج رویوار ہے ستمبر کی 17 شہریور کی 26 اور ربیع الاول کی پہلی تاریخ कार्यक्रम की रूपरेखा आप नोट कर सकते हैं। पहले हम आपको विश्व समाचार सुनवाएंगे। विश्व समाचारों के बाद कार्यक्रम होगा अनमोल बातें। अनमोल बातों के बाद आप सुनेंगे दैनिक कार्यक्रम राजनैतिक चर्चा। राजनीतिक चर्चा के उपरांत एक साप्ताहिक कार्यक्रम पेश किया जाएगा, कुरान ईश्वरीय चमत्कार। हमारी आज की सभा का अंतिम कार्यक्रम होगा आजकल। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। یہ تہران ہے، اب آپ مریم مہردادی اور قائم رضوی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کا کہنا ہے کہ بورڈ آف گورنرز کو راجنیتک سوارتھوں کے لیے پریوگ کرنے کی کوشش ہو رہی ہے۔ لیبیا میں وناشکاری طوفان کے بعد حالات اب بھی بہت خراب ہیں۔ برازیل کے راشٹرپتی کہتے ہیں کہ راشٹر سنگھ اپنی وشوسنیتا کھوتا جا رہا ہے۔ ستپال ملک کا کہنا ہے کہ نو کے دنگوں کو سرکار جے پور تک لے جانا چاہتی تھی۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایران نے انتراشٹری پرمانو ارجا ایجنسی کے کچھ پریویکشکوں کا لائسنس رد کر دیا ہے۔ ودیش منترالے کے پروکتا ناصر کنانی نے کہا ہے کہ کھیت کی بات ہے کہ آئی اے ای اے کے ساتھ ایران کے زارتک سہیوگ کے باوجود امریکہ اور تین یوروپی دیش اور اس سہیوگ کے واتاورن کو خراب کرنے والی گتیویدھیاں کر رہے ہیں اور بورڈ آف گورنرز کو اپنے راجنیتک سوارتھوں کے لیے استعمال کرنے کی کوشش کرتے ہیں۔ کنانی نے کہا کہ ایران اس سے پہلے چیتاونی دے چکا ہے کہ آئی اے ای اے کے واتاورن کو راجنیتک سوارتھوں کے لیے استعمال کرنے سے پرہیز کیا جائے۔
ایران کے ودیش منتری کا کہنا ہے کہ ورتمان سمے میں پرتیرودھ میں جواب دینے کی کشمتا بہت بہتر ہے۔ حسین امیر عبداللہ نے الوفاق سماچار پتر کو دیے ساکشاتکار میں کہا کہ پرتیرودھ پر دھیان کیندرت کرنا اسلامی گنتنتر ایران کی مول نیتی کا حصہ ہے۔ انہوں نے کہا کہ کھیتر کی سرکشا اور اتیاچار گرستوں ایوم ونچتوں کی رکشا کرنے جیسے مدوں کو ہمیشہ سے تہران کا سمرتھن حاصل رہا ہے۔ ایران کے ودیش منتری کے انوسار راشٹری ہتوں کی پورتی کے لیے پورب اور پشچم کے ساتھ سمنوے ہمیشہ کی کاریہ سوچی میں شامل رہا ہے۔ اسی کے ساتھ ایران کی ودیش نیتی میں پرتیرودھ کے مدعے کو بھی درشٹیگت رکھا گیا ہے۔
ایران نے اب دکشنی کوریا کے خلاف شکایت کرنے کا نرنے لے لیا ہے، جس نے ایران کی 6 ارب ڈالر کی رقم اپنے بینکوں میں سیز کر کے رکھی تھی۔ 6 ارب ڈالر کی یہ رقم قطر کے 2 بینکوں میں ایران کے کھاتوں میں جمع ہو رہی ہے۔ کھاتوں میں رقم آ جانے کے ساتھ ہی ایران اور امریکہ کے بیچ قیدیوں کا تبادلہ ہوگا۔ بائیڈن سرکار نے دکشنی کوریا کے بینکوں کو ایران کی رقم قطر کے بینکوں میں ایران کے کھاتوں میں جمع کرنے کی انومتی دی ہے، جس کے نتیجے میں اب یہ رقم ایران کو مل رہی ہے۔ امریکہ کی پابندیوں کی وجہ سے ایران کی یہ رقم دکشنی کوریا کے بینکوں میں سیز ہو گئی تھی۔ ایران کی رقم کا ایک بھاگ ایرانی کھاتوں میں پہنچ چکا ہے، جبکہ بقیہ رقم اگلے ہفتے تک ایران کے کھاتوں میں آئے گی۔ اسی بیچ ایران کی سرکار اور سینٹرل بینک کی طرف سے اب ایک وشے پر بڑی گمبھیرتا سے کام ہو رہا ہے کہ کئی سال تک ایران کی رقم سیز رکھنے سے ہونے والے نقصان کی بھرپائی دکشن کوریا کو کرنی ہوگی۔
لیبیا میں وناشکاری طوفان کے بعد حالات بہت خراب ہیں۔ اب تک ملبے سے لوگوں کو نکالا جا رہا ہے، جبکہ مرنے والوں کی سنکھیا لگاتار بڑھ رہی ہے۔ لیبیا کے ستانیہ ٹی وی چینل نے دکھایا کہ درنا شہر میں ملبے کے نیچے سے ایک پریوار کے 11 لوگوں کو جیوت باہر نکالا گیا۔ दूसरी तरफ समुद्री और हवाई मार्ग से अंतर्राष्ट्रीय सहायताओं की खेप भी लीबिया तक पहुंच रही है। अंतर्राष्ट्रीय सहायता टीमें भी काम कर रही हैं, जबकि स्थानीय वॉलंटियर्स भी लगातार सहायता कार्यों में व्यस्त हैं। शहर के तटीय भाग से और इमारतों के मलबे के नीचे से लगातार शव निकल रहे हैं। पानी के भीतर से भी शव निकाले जा रहे हैं, जिसके लिए नौकाओं और हेलीकॉप्टरों की मदद ली जा रही है। इंफ्रास्ट्रक्चर चूंकि पूरी तरह ध्वस्त हो चुका है, इसलिए सहायता कार्य में बड़ी रुकावटें आ रही हैं। स्थानीय प्रशासन ने पूर्वी इलाकों में एक साल के लिए आपात स्थिति का ऐलान कर दिया है। विनाशकारी बाढ़ के बाद अब महामारी फैलने का डर है।
ब्राजील के राष्ट्रपति ने कहा है कि संयुक्त राष्ट्र संघ और विश्व व्यापार संगठन दोनों ही अपनी विश्वसनीयता खोते जा रहे हैं। लूला डी सिल्वा ने अपने एक संबोधन में कहा, विश्व व्यवस्था असंतुलित होती जा रही है, राष्ट्र संघ और विश्व व्यापार संगठन विश्व स्तर पर अपनी साख खोते जा रहे हैं, हालांकि हम स्वयं को विभाजित नहीं कर सकते। ब्राजील के राष्ट्रपति का कहना था कि हमको संयुक्त दृष्टिकोण वाला एक ऐसा सिस्टम तैयार करना होगा जिसमें मध्यम और निम्न आय वाले देशों के साथ ही साथ अन्य कमजोर वर्गों की चिंताओं को भी दृष्टिगत रखा जाए। विश्व स्तर पर संयुक्त राष्ट्र संघ तथा विश्व व्यापार संगठन की विश्वसनीयता के कम होने के कई अन्य कारक भी हैं, जैसे पश्चिमी देशों की ओर से अन्य देशों पर अन्यायपूर्ण प्रतिबंधों का लगाया जाना, जनसंहारक शस्त्रों का अधिक उत्पादन, परमाणु वॉरहेड में उत्पादन में वृद्धि और इसी प्रकार के कई अन्य कारक।
उत्तरी कोरिया के नेता ने रूस के रक्षा मंत्री से इस देश के सुदूरपूर्व नगर व्लादिवोस्तोक में भेंट वार्ता की है। इस मुलाकात में दोनों नेताओं ने रक्षा सहयोग के विषय पर बात की। उत्तरी कोरिया के नेता और रूस के रक्षा मंत्री ने रणनीतिक और सामरिक समन्वय, रक्षा एवं राष्ट्रीय सुरक्षा के क्षेत्र में सहयोग को अधिक से अधिक मजबूत बनाने पर बल दिया। किम जोंग उन ने रूस के राष्ट्रपति व्लादिमीर पुतिन के साथ भेंटवार्ता के बाद कोम्सोमोलिस्क नगर में विमान निर्माण करने वाले कारखाने का निरीक्षण किया। रूस के उद्योग मंत्री ने उत्तरी कोरिया के नेता किम जोंग उन को सुखोई 35 और सुखोई सुपरजेट 100 बनाने वाले कारखाने को दिखाया। उत्तरी कोरिया के नेता की रूस यात्रा ने अमेरिका की चिंता बढ़ा दी है। इस चिंता की स्थिति में अमेरिकी अधिकारी विरोधाभास बयानबाजी कर रहे हैं और कभी कभी धमकियां देने पर भी उतर आए हैं।
3 अफ्रीकी देशों ने सैन्य गठबंधन के समझौते पर हस्ताक्षर किए हैं। माली, नाइजर और बुर्किना फासो ने एक संयुक्त सैन्य समझौते पर हस्ताक्षर किए हैं। इन 3 अफ्रीकी देशों ने ऐसे संयुक्त सैन्य समझौते पर हस्ताक्षर किए हैं जिसके अंतर्गत वे एक दूसरे की सहायता कर पाएंगे। इस संयुक्त समझौते के अनुसार नाइजर, माली और बुर्किना फासो किसी भी सैन्य विद्रोह या विदेशी हमले के समय संयुक्त रहकर उसका मुकाबला करेंगे। इस समझौते को राज्यों के तटीय गठबंधन का नाम दिया गया है। संयुक्त सैन्य समझौते में ये तय पाया है कि समझौते के किसी भी सदस्य देश पर हमला इसमें शामिल सारे ही देशों पर हमले के रूप में माना जाएगा। इसके अतिरिक्त ये 3 देश अपने देश के भीतर किसी भी सैन्य विद्रोह का दमन भी मिलकर ही करेंगे।
मोरक्को ने फ्रांस के नए दावे को रद्द कर दिया है। मोरक्को की सरकार ने फ्रांस के विदेश मंत्री के उस दावे को रद्द कर दिया है जिसमें कहा गया है कि निकट भविष्य में इस देश के राष्ट्रपति मैक्रां रबाव की यात्रा पर जा सकते हैं। मोरक्को की सरकार की ओर से कहा गया है कि फ्रांसीसी विदेश मंत्री कैथरीन कोलोना का ये दावा पूरी तरह से निराधार है कि देश के राजा मोहम्मद षष्ठम के निमंत्रण पर मैक्रां जल्द ही मोरक्को जाएंगे। बताया गया है कि यह फ्रांस की ओर से किया जाने वाला एक पक्षीय दावा है। मोरक्को और फ्रांस के संबंध वर्षों से तनावपूर्ण चले आ रहे हैं। अपुष्ट रिपोर्टों से पता चलता है कि हालिया भीषण भूकंप के बाद मोरक्को की सरकार ने फ्रांस से भूकंप पीड़ितों के लिए सहायता लेने को मना कर दिया है।
सतपाल मलिक ने कहा है कि नूर का दंगा सरकारी प्रायोजित दंगा था। उन्होंने कहा कि नूह के सरकारी प्रायोजित दंगे को केंद्र की सरकार जयपुर तक फैलाना चाहती थी। भारत के मेघालय राज्य के पूर्व राज्यपाल सत्यपाल मलिक का कहना है कि प्रधानमंत्री नरेंद्र मोदी और केंद्र की सरकार दोनों ही शत प्रतिशत देश विरोधी हैं। उन्होंने कहा कि हरियाणा के नूह में हुआ दंगा भी सरकारी और प्रायोजित था। केंद्र सरकार इसे अलीगढ़, मुजफ्फरनगर, आगरा, भरतपुर और जयपुर तक फैलाना चाहती थी, लेकिन किसानों ने उनका साथ नहीं दिया तो दंगे नहीं फैले। उन्होंने कहा कि ये अब भी ऐसी ही कोशिश करेंगे। सत्यपाल मलिक के अनुसार नूह का दंगा सरकारी दंगा था जो प्रधानमंत्री नरेंद्र मोदी और केंद्र सरकार द्वारा करवाया गया था। नूह के मेव लोग बिल्कुल कम्युनल नहीं हैं। मलिक ने कहा कि इस दंगे में सरकार ने कोशिश की थी कि किसानों, खास तौर पर जाट लोगों को भड़काया जाए, लेकिन वहां के खाप चौधरियों को पता था कि इतिहास क्या है। सीकर के एसके ग्राउंड में आयोजित जाट मुस्लिम मेघवाल सम्मेलन में शामिल होने के बाद मीडिया से बातचीत करते हुए मलिक ने कहा कि ये बहुत ही खतरनाक, निर्दयी और दुष्ट लोग हैं। इनको हटाना आपका कर्तव्य है। यदि ये सरकार नहीं बदलती है तो इस देश में खेती, फौज और जो भी अच्छा है वो सब कुछ खत्म हो जाएगा।
भारत और कनाडा के आपसी रिश्तों में तनाव की खबरें आ रही हैं। हालिया दिनों में नई दिल्ली में G20 शिखर बैठक के समय भारतीय मीडिया में कई खबरें इस प्रकार की आईं, जिनमें कनाडा के प्रधानमंत्री को सबक सिखाने और उन्हें शर्मसार करने जैसी बातें थीं। कनाडा की सरकार के बारे में भारतीय मीडिया में इस तरह की खबरें बार बार छपती हैं कि वो खालिस्तान समर्थकों को बढ़ावा दे रहा है, जिसकी वजह से भारत सरकार नाराज है। G20 शिखर बैठक के अवसर पर भारत और कनाडा के प्रधानमंत्रियों की द्विपक्षीय बातचीत के बाद ये खबरें आई थी कि दोनों के बीच तल्खी बिल्कुल साफ थी। G20 की शिखर बैठक के बाद कनाडा के प्रधानमंत्री जस्टिन ट्रूडो स्वदेश लौटे तो दोनों देशों के बीच व्यापार के प्रभावित होने की खबर आई है।
ऑस्ट्रिया की राजधानी में फ्रांसीसी राजदूत के सामने बड़ा प्रदर्शन किया गया। प्रदर्शनकारियों ने फ्रांसीसी प्रशासन की जमकर आलोचना की और स्कूलों में लड़कियों के अबाया पहनने पर रोक लगाने के आदेश को नागरिकों के अधिकारों का खुला हनन करार दिया। प्रदर्शनकारियों में अधिकतर महिलाएं थीं जिन्होंने अपने हाथों में प्ले कार्ड्स उठा रखे थे। इन प्ले कार्ड्स पर नारों में लिखा हुआ था कि अबाया हमारी पहचान और हमारा अधिकार है, मेरा लिबास मेरे चयन के अनुसार होना चाहिए। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
अनमोल बातें।
कार्यक्रम अनमोल बातें में आपका स्वागत है। मैं हूं सैयद मीसम और आज हम तकवे के बारे में चर्चा करेंगे। सबसे पहले सवाल ये पैदा होता है कि तकवा क्या है। तकवे का जो अनुवाद किया जाता है और जो चीज प्रचलित है वो सही है। तकवा यानी डरना व ध्यान देना, यह आजकल लोगों के बीच जो चीज प्रचलित है, जैसे लोग कहते हैं कि अमुक व्यक्ति का ख्याल रखता है, या जैसे कहते हैं कि आप अमुक व्यक्ति का ख्याल रखते हैं। यह है तकवे का अर्थ, यानी ध्यान व ख्याल रखना। जब कहते हैं कि ईश्वर से डरो, यानी उसका ध्यान रखो। महान ईश्वर ने आपको सीधा रास्ता दिखाया है। उदाहरण के तौर पर एक जमीन है जिसके इस ओर उस कोने पर बारूदी सुरंग बिछाई गई हो और बीच से एक रास्ता गुजर रहा हो और आपसे कहा जाए कि ये सुरक्षित रास्ता है, यहां से जाओ, ये सीधा रास्ता है, इधर का ध्यान रखो, इस रास्ते से हटना नहीं, टेढ़े मेढ़े न जाना, वरना फंस जाओगे और तुम्हारे लिए समस्याएं उत्पन्न हो जाएंगी, और अगर आप इस रास्ते से गए तो अच्छे नतीजे तक پہنچ جائیں گے, اور اس نتیجے کو پوتر قرآن نے بھی بارمبار بیان کیا ہے. قرآن کہتا ہے کہ تقویٰ اختیار کرو تاکہ تم کامیاب ہو جاؤ. اسی طرح پوتر قرآن کی کچھ آیتوں میں آیا ہے کہ تقویٰ اختیار کرو تاکہ تمہارا مارگ درشن ہو جائے. تقوی کا ایک لابھ یہ ہے کہ انسان کے اندر ستیہ اسطح کو پہچاننے کی شکتی پیدا ہو جاتی ہے, کیونکہ جیون کے سمست کھیتروں میں ہمیں اس شکتی کی ضرورت ہے. پوتر قرآن میں مہان ایشور ایک استھان پر کہتا ہے کہ جو تقویٰ اختیار کرے گا ایشور اس کے لیے دوار کھولے گا, یعنی جو انسان تقویٰ اختیار کرے گا اس کے لیے بند گلی نہیں ہے. جو انسان تقویٰ اختیار کرتا ہے اس کا دھیان رکھتا ہے, اس کے سامنے کوئی بند گلی نہیں ہوتی, اور کوئی بھی وعدہ کرنے والا مہان ایشور سے ادھک سچا نہیں ہے, اور اس نے جو بھی وعدہ کیا ہے وہ پورا ہو کر رہے گا. سموچے قرآن میں مہان ایشور نے جگہ جگہ انسان کو تقوی کی دعوت دی ہے. قرآن نے جہاں انسان کو تقوی کی دعوت دی ہے وہیں غیر ایشور سے بھی تقوی کی بات کی گئی ہے. سوال یہ پیدا ہوتا ہے کہ غیر ایشور سے تقوی کا کیا مطلب ہے؟ انسان اپنے ماتا پتا اور مومن بھائی کا خیال رکھتا ہے, یہ اچھی چیز ہے, لیکن یہاں یہ تاتپریہ نہیں ہے, بلکہ غیر ایشور سے تقوی کا تاتپریہ یہ ہے کہ جو ایشور ورودھی طاقتیں ہیں ان کا خیال نہ کرنا اور ان سے نہیں ڈرنا. اس بات کو نہیں سوچنا چاہیے کہ ہماری زندگی ان کے ہاتھوں میں ہے, یہ تقوی کے لیے ضروری ہے. ہمیں جان لینا چاہیے کہ یہ ایک راشٹر و سماج کی سفلتا کا رہسیہ ہے. جس انسان کے پاس واسطو میں تقویٰ ہوگا وہ مہان ایشور کے علاوہ کسی سے نہیں ڈرے گا, اور سب اس سے ڈریں گے, لیکن جس کے پاس تقویٰ نہیں ہوگا وہ مہان ایشور کے علاوہ سب سے ڈرے گا. یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں.
راجنیتک چرچا.
دوستو, کاریکرم راجنیتک چرچا لے کر میں سید میسم آپ کی سیوا میں حاضر ہوں. فلسطینیوں کے خلاف زائن شاسن کے اتیاچاروں اور نرسنگھاروں کی سمیکشا کر رہے ہیں اختر عباس.
صبرا اور شتیلا جنسنگھار زائن شاسن کی آتنکی مشین اور سنگٹھت و لکشت اپرادھوں کا صرف ایک ادھارن ہے جس کا پشچم وشیش روپ سے امریکہ سمرتھن کرتا ہے. 16 ستمبر 1982 کو زائن شاسن نے, جس نے لبنان کی راجدھانی بیروت پر قبضہ کر رکھا تھا, دو فلسطینی شیوروں صبرا اور شتیلا میں 20ویں صدی کے سب سے خونی اور کرون نرسنگھاروں میں سے ایک کو انجام دیا. صبرا اور شتیلا میں رہنے والے فلسطینیوں کے نرسنگھار میں جو 3 دنوں یعنی 16, 17 اور 18 ستمبر تک چلا, اور جس کا نیتریتو اس سمے زائن شاسن کے پردھان منتری ایریل شیرون نے کیا, صبرا کے 3,000 سے ادھک نواسیوں کو شہید کر دیا گیا. صبرا اور شتیلا کے شیوروں میں شہید ہونے والوں میں مہیلائیں, بچے اور بزرگ لوگ شامل تھے. اس سمے صبرا اور شتیلا شیوروں میں کل ملا کر 20,000 نواسیوں میں سے 3,500 سے 5,000 لوگوں کو شہید کر دیا گیا. صبرا اور شتیلا کا اپرادھ ان فلسطینیوں کے خلاف بدلے کی کارروائی تھی جو 3 مہینے کی گھیرا بندی کے دوران زائن شاسن کے یدھ انمادی نیتی اور اس کی یدھ کی مشین کے خلاف کھڑے ہوئے تھے. انتراشٹری سمودائے نے فلسطینی پرتیرودھ کرتاؤں کے بیروت چھوڑنے کے بعد فلسطینی شیوروں کے بے گھر نواسیوں کا سمرتھن کرنے کی گارنٹی دی تھی, لیکن یہ گارنٹیاں دینے والے دیشوں نے اپنے وعدوں اور پرتیبدھتاؤں کو پورا نہیں کیا, اور ان شیوروں کے نردوش نواسیوں کو حملہ وروں کے اپرادھوں کے خلاف اکیلا چھوڑ دیا. महत्वपूर्ण बात यह है कि संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद ने सबरा और शतीला में जो कुछ हुआ उसे फिलिस्तीनियों का नरसंहार कहा, लेकिन उसने केवल इस अपराध की निंदा को ही पर्याप्त समझा। हालांकि सुरक्षा परिषद ने ज़ायन शासन से लिबनान के निर्धारित सीमाओं से बिना शर्त अपनी सेनाएं वापस बुलाने के लिए कहा, लेकिन इस शासन ने असहाय फिलिस्तीनियों का जनसंहार जारी रखा। इस अपराध के 41 साल बाद ज़ायन शासन ने फिलिस्तीनियों के खिलाफ अपने लक्षित और नियोजित अपराध को जारी रखा, लेकिन सुरक्षा परिषद और पश्चिमी दावेदार शक्तियां मौखिक रूप से भी इसकी निंदा तक नहीं करती। ज़ायनी सैनिकों द्वारा सबरा और शतीला के जनसंहार की बरसी पर ईरान के विदेश मंत्रालय के प्रवक्ता नासिर कनानी ने इस नरसंहार को ज़ायनी शासन और उसके समर्थकों के माथे से कभी ना मिटने वाला अपमान का धब्बा बताया है।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
उत्तर कोरिया और रूस के बीच हथियारों की डील पर जापान, दक्षिण कोरिया और अमेरिका ने चेतावनी दी है। पेश है एक समीक्षा अहमद अब्बास की जबानी।
दक्षिणी कोरिया, जापान और अमेरिका ने रूस और उत्तरी कोरिया के बीच हथियारों की डील पर चेतावनी दी है। उत्तरी कोरिया के शासक किम जोंग उन ने रूस का दौरा किया और रूसी राष्ट्रपति व्लादिमीर पुतिन ने विस्तोचेनी हवाई छावनी में उनका स्वागत किया और उन्हें रूसी विमानों के निर्माण के केंद्र दिखाए। पश्चिमी देशों को इस घटना से भारी झटका लगा है। इसका एक बड़ा कारण यह है कि पश्चिमी वर्चस्व का विरोधी धड़ा आपसी सहयोग को विस्तार दे रहा है और ये पश्चिमी देशों के लिए गंभीर चिंता का विषय है। अंतर्राष्ट्रीय मामलों के विशेषज्ञ ली वान ती इस बारे में कहते हैं कि पश्चिम को ये अंदाजा नहीं था कि उत्तरी कोरिया जैसे देश मिसाइल और पनडुब्बी के निर्माण में इतनी तेजी से प्रगति करने में सफल होंगे। अब अगर रूस जैसे देशों के साथ हथियारों के निर्माण के क्षेत्र में उत्तरी कोरिया जैसे देश से सहयोग बढ़ता है तो ये पश्चिम के वर्चस्व के लिए बहुत बड़ी चुनौती है। रूस और उत्तरी कोरिया के बीच हथियारों की डील का औपचारिक ऐलान तो नहीं किया गया है, लेकिन किम जोंग उन की रूस यात्रा ने जो यूक्रेन जंग के जमाने में हो रही है पश्चिमी देशों की योजनाओं पर सवालिया निशान लगा दिए हैं। इसका नतीजा ये निकला कि दक्षिणी कोरिया, जापान और अमेरिका के सुरक्षा अधिकारियों ने रूस और उत्तरी कोरिया के नेताओं के बीच बातचीत और दोनों देशों के बीच सामरिक सहयोग पर अपनी चिंता जताई। पश्चिमी देशों ने दावा किया है कि रूस और उत्तरी कोरिया के बीच सामरिक सहयोग संयुक्त राष्ट्र संघ की पाबंदियों का उल्लंघन है, मगर जंग के हालात में रूस को यह लगता है कि उसे अपने घटकों के साथ सामरिक सहयोग बढ़ाने का पूरा अधिकार है, जिस तरह पश्चिमी देश यूक्रेन की सामरिक मदद में कोई संकोच नहीं कर रहे हैं। अंतर्राष्ट्रीय मामलों के विशेषज्ञ सुजोवा सोंग ने कहा कि पश्चिमी देश संयुक्त राष्ट्र संघ की आड़ लेकर रूस और उत्तरी कोरिया के सहयोग को प्रभावित करना चाहते हैं। तीनों देशों ने रूस और उत्तरी कोरिया से कहा है कि अगर वो संयुक्त राष्ट्र संघ की पाबंदियों का उल्लंघन करते हैं तो उन्हें इसकी कीमत चुकानी पड़ेगी। वैसे उत्तरी कोरिया और रूस दोनों का मानना है कि अमेरिका और उसके घटक इन दोनों देशों को नुकसान पहुंचाने में कोई कसर नहीं छोड़ रहे हैं और जो भी उनके बस में है कर रहे हैं। अमेरिका के विदेश मंत्रालय के प्रवक्ता मैथ्यू मिलर ने कहा कि हमने उत्तरी कोरिया और रूस को हथियार बेचने की समर्थक संस्थाओं पर पाबंदी लगा रखी है और जरूरत पड़ने पर पाबंदियां और भी कड़ी कर दी जाएंगी, मगर मॉस्को और प्योंगयांग का मानना है कि पाबंदियों का दौर गुजर चुका है और इस जमाने में पाबंदियों से डराना निरर्थक है। वैसे रूस ने कहा है कि अब हम सुरक्षा परिषद में उत्तरी कोरिया के खिलाफ पाबंदियों का कोई भी प्रस्ताव पारित नहीं होने देंगे। इससे ये लगता है कि रूस और उत्तरी कोरिया भी पश्चिमी देशों को नई चुनौती देने के लिए पूरी तरह से तैयार हैं और उन्होंने पहले ही अनुमान लगा लिया है कि पश्चिमी देश उनके खिलाफ किस तरह के कदम उठा सकते हैं।
और अब रुख करते हैं भारत का।
भारत
جموں کشمیر میں اشانتی اور ہنسا جاری ہے، سیف الدین سوز نے اس کے لیے بی جے پی کو ذمہ دار قرار دیا ہے۔ بیورہ دے رہے ہیں شری نگر سے سپت حسن۔
پردیش کانگریس کے دگج نیتا اور بھوتپورو کیندری منتری پروفیسر سیف الدین سوز نے کہا ہے کہ جس طرح جموں کشمیر میں ہنسک گھٹنائیں ہیں کہ وہ سماپت ہونے کا نام نہیں لے رہے ہیں، میری نئی دہلی سے بنتی ہے کہ وہ سمسیاؤں کو سمادھان کے لیے وارتا کا دار اختیار کریں۔ انہوں نے کہا کہ پچھلے 5 ورشوں سے جو نیتیاں نئی دہلی نے اپنائی اس کا کوئی بھی لابھ حاصل نہیں ہوا، اور جو بھی وکتو انہوں نے جاری کیا اور جو بھی نیریٹو بنانے کا پریاس کیا وہ اسفل ثابت ہوئے۔ اب ہماری ان سے بنتی ہے کہ اب اور زیادہ خون بہانے کی ضرورت نہیں ہے اور انہیں راجنیتی کرنے کی اس معاملے پر ضرورت بھی نہیں ہے۔ انہوں نے کہا کہ جس طرح سینک اپنی جان گنوا بیٹھے ہیں اور جس طرح سے آئے دیوس اتنے بڑے بڑے ہمارے سرکشا کرمی اپنی جانوں کا نذرانہ پیش کر رہے ہیں، ہمارا یہ ماننا ہے کہ ہمیں اس خون کا خیال رکھ کر سمسیاؤں کو سلجھانا ہوگا تاکہ یہ چھیتر ہنسا سے پاک ہو جائے۔ انہوں نے کہا کہ میری نئی دہلی سے یہ بنتی ہے کہ وہ پاکستان کے ساتھ بھی وارتا کا دار اختیار کریں تاکہ سمسیاؤں کا سمادھان ہو۔ انہوں نے دکشنی کشمیر کے گڈول کوکرناگ میں پیش آئی گھٹنا پر کھید پرکٹ کرتے ہوئے تمام ان سینک ادھیکاریوں کو شردانجلی ارپت کی جنہوں نے اپنی جانوں کا نذرانہ دیش کو ارپت کیا۔ انہوں نے کہا کہ میرا یہ ماننا ہے کہ اب ان ہنسک گھٹناؤں کا کرم ختم ہونا چاہیے۔ اس اوسر پر انہوں نے کہا،
بھاجپا میری نظر میں گمراہی کے راستے پر ہے اور کشمیر کی حقیقت نہیں سمجھتے۔ ہم لوگ یہ چاہتے ہیں کہ ہندوستان اور پاکستان آپس میں بات کریں، یہ تو ہمسایہ جو ملک جو ہیں یہ ہمسائیگی میں ہیں، تو لوگوں کو تکلیف ہوگی جب تک بات چیت ہی حل ہے مسائل کا۔
اس بیچ دکشنی کشمیر کے گڈول کوکرناگ میں 4 دن سے سینک آپریشن جاری ہے اور سرکشا کرمیوں کا یہ کہنا ہے کہ اس چھیتر میں 2 یا 3 الگاوادی چھپے بیٹھے ہیں جن کو ڈھونڈ نکالنے کے لیے آپریشن آرمبھ کر دیا گیا ہے۔ انہوں نے کہا کہ جو 3 دن پہلے گھٹنا گھٹی اس میں یہی 3 الگاوادی چھاپہ مار آروپی ہے، اور ہمارا یہ ماننا ہے کہ جب تک انہیں نیوٹرلائز نہیں کیا جائے گا تب تک یہ ابھیان جاری رہے گا۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اسی کے ساتھ راجنیتک چرچا سماپت ہوئی۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں، اب پیش ہے ان سبھا کا اگلا کاریکرم، قرآن ایشوری چمتکار۔
قرآن ایشوری چمتکار۔
پریہ شروتاؤں، کاریکرم قرآن ایشوری چمتکار کی ایک انی کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں، آشا ہے پسند کریں گے۔ آئیے پہلے سورہ مومنون کی 70ویں آیت کی تلاوت سنیں۔
ام یقولون بہ جنہ بل جاءہم بالحق واکثرہم للحق کارہون۔
یا وہ کہتے ہیں کہ انہیں انماد ہے، ایسا نہیں ہے بلکہ وہ ان کے پاس ستیہ لے کر آئے ہیں، کنتو ان میں سے ادھکانش ستیہ کی سویکرتی کو پسند نہیں کرتے۔
اس سے پہلے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے ساتھ ورودھیوں کے انوچت ویوہار کا ورنن کیا گیا۔ یہ آیت ان کے دوارا پیغمبر کے سمبندھ میں کہی جانے والی ایک انوچت بات کی اور سنکیت کرتے ہوئے کہتی ہے کہ چونکہ کافر ستیہ کو سویکار کرنے کے لیے تیار نہیں ہیں، اس لیے وہ ایشور دوارا پیغمبر کے پاس بھیجی جانے والی آیتوں کو ایشوریہ کتھن نہیں مانتے، بلکہ کہتے ہیں کہ وہ انماد کا شکار ہو گئے ہیں اور اسی کارن اس پرکار کی باتیں کر رہے ہیں، یا پھر کہتے ہیں کہ ان کا سمبندھ جنوں سے ہے اور وہ انہی کے پربھاؤ میں اس پرکار کی باتیں کرتے ہیں۔
ایشور ویرودھیوں کی بھرانتی پھیلانے والی اس پرکار کی باتوں کے اتر میں کہتا ہے کہ سمسیا انہی کی اور سے ہے کہ وہ ستیہ کو سویکار کرنا نہیں چاہتے، انیتا پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی باتوں کی ستیتا پورن روپ سے اسپشٹ ہے اور ان میں کسی پرکار کا سندیہ نہیں ہے۔
اس آیت سے ہم نے سیکھا کہ دھرم کے شتروؤں کی ایک چال یہ رہی ہے کہ بڑی دھارمک ہستیوں کی چھوی کو دھومل بنا دیا جائے۔
دھارمک نیتاؤں کا دائتو یہ ہے کہ وہ ستیہ بات لوگوں کے سمکش پرستت کریں، چاہے ادھکانش لوگ ان باتوں کو سویکار نہ کریں اور انہیں سن کر اپرسن ہی کیوں نہ ہو جائیں۔
سبحانک یا ربی سبحانک ما اعظم شانک سبحانک یا ربی سبحانک سبحانك ما أعظم شانك ندعوك ونرجو غفرانك الله سبحانك ربي سبحانك سبحانك ما أعظم شانك۔
آئیے اب سورہ مومنون کی 71ویں آیت کی تلاوت سنیں۔
ولو اتبع الحق أهواءهم لفسدت السماوات والأرض ومن فيهن بل أتيناهم بذكرهم فهم عن ذكرهم معرضون۔
اور یدی ستیہ ان کی اچھاؤں کے انوسار چلتا تو سمست آکاش اور دھرتی اور جو کچھ بھی ان میں ہے تباہ ہو جاتا، ایسا نہیں ہے بلکہ ہم نے انہیں قرآن کے روپ میں یاد دلانے والا سادھن پردان کیا ہے، کنتو وہ تو اپنی یاد کے سادھن سے ہی منہ پھیر رہے ہیں۔
یہ آیت کہتی ہے کہ کافر اس لیے قرآن مجید کا ورودھ کرتے ہیں کیونکہ یہ ان کی آنترک ایوم انوچت اچھاؤں سے میل نہیں کھاتا، اور یدی یہ طے ہوتا کہ سرشٹی کے نیم و قانون منشی کی اچھاؤں کے انوسار ہوں تو پھر پورے سنسار میں اراجکتا پھیل جاتی اور پھر سنسار کے سنچالن کے لیے کوئی صحیح ماندنڈ نہ رہ جاتا۔
آگے چل کر آیت کہتی ہے کہ قرآن مجید کی آیتیں منشی کو نشیتنا کی نیند سے جگانے اور اس کی مکتی و کلیان کا سادھن ہیں، کنتو آنترک اچھاؤں کا پالن اس بات کا کارن بنتا ہے کہ منشی ان ایشوری آیتوں کی اور سے منہ موڑ لے۔
اس آیت سے ہم نے سیکھا کہ بہت سے لوگ چاہتے ہیں کہ دھرم کی شکشائیں ان کی اچھاؤں کے انوسار ہوں، جبکہ دھرم لوگوں کی آنترک اچھاؤں نہیں اپتو ستیہ و واستوکتا کا انوسرن کرتا ہے۔
سرشٹی کی ویوستھا ستیہ و نیائے پر آدھارت ہے، کنتو لوگوں کو آشا ہوتی ہے کہ سنسار کا سنچالن ان کی اچھاؤں کے انوسار ہو۔
آئیے اب سورہ مومنون کی 72ویں آیت کی تلاوت سنیں۔
ام تسألهم خرجا فخراج ربك خیر وهو خیر الرازقین۔
ہے پیغمبر، کیا آپ ان سے اپنے نمنترن کا بدلہ مانگ رہے ہیں؟ کدابی نہیں، کیونکہ آپ جانتے ہیں کہ آپ کے پالنہار کا پاریتوشک ہی اتم ہے اور وہ سروتم روزی داتا ہے۔
پچھلی آیت کے کرم کو جاری رکھتے ہوئے یہ آیت پیغمبر اسلام کو سمبودھت کرتی ہے اور کہتی ہے کہ جو ورودھی ستیہ کو سویکار کرنے سے انکار کرتے ہیں تو کیا ان کے انکار کا کارن یہ ہے کہ آپ نے دھرم کے پرچار اور انہیں ایک ایشورواد کا نمنترن دینے کے بدلے میں ان سے کوئی بدلہ مانگا ہے؟ اس کے بعد آیت اس بہانے کو بھی رد کرتے ہوئے کہتی ہے کہ اسپشٹ ہے کہ ایشوریہ پیغمبر اپنا پاریتوشک ایشور سے پراپت کرتے ہیں اور انہیں لوگوں سے کوئی اپیکشا نہیں ہوتی۔
اس آیت سے ہم نے سیکھا کہ دھرم کے پرچار کے بدلے میں لوگوں سے پیسہ یا کوئی خرچ نہیں مانگنا چاہیے، یدی وہ اپنی اچھا سے کچھ دے دیں تو یہ الگ بات ہے۔
سبھی لوگوں کی روزی ایشور کے ہاتھ میں ہے، اس نے ستیہ کا سندیش پہنچانے والوں اور دھرم کا پرچار کرنے والوں کی روزی کو سنشچت بنایا ہے۔
آئیے اب سورہ مومنون کی 73ویں اور 74ویں آیتوں کی تلاوت سنیں۔
وَإِنَّكَ لَتَدْعُوهُمْ إِلَىٰ صِرَاطٍ مُسْتَقِيمٍ وَإِنَّ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ عَنِ الصِّرَاطِ لَنَاكِبُونَ
اور نشچے ہی آپ انہیں سیدھے مارگ کی اور بلا رہے ہیں، کنتو جو لوگ پھلے پر ایمان نہیں رکھتے وہ اس مارگ سے وچلت ہو گئے ہیں۔
ان آیتوں میں ایشور اپنے پیغمبر سے کہتا ہے کہ ویرودھیوں کی غلط و انوچت کتھنی و کرنی آپ کو اپنے دائتو کے پالن کی اور سے نراش نہ کر دے، اسی پرکار ان کے دوارا ستیہ کا انکار بھی آپ کو اپنے مارگ کی ستیتا میں سندیہ میں گرست نہ کرے۔ جان لیجئے کہ آپ کا مارگ سچا ہے اور آپ لوگوں کو صحیح مارگ کی اور بلا رہے ہیں۔ سمسیا یہ ہے کہ کافر اور پرلے کا انکار کرنے والے بدھی و صحیح پروتی کے مارگ سے وچلت ہو گئے ہیں اور ایشور کے سیدھے مارگ پر واپس نہیں آئیں گے۔
حدیثوں کے انوسار پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور ان کے ونش کے اماموں کا چرتر ہی جیون کا سیدھا مارگ ہے۔ جو بھی اس مارگ سے وچلت ہوتا ہے وہ ستیہ کے مارگ سے ہٹ جاتا ہے۔
ان آیتوں سے ہم نے سیکھا کہ پیغمبروں نے جو مارگ لوگوں کو دکھایا ہے وہ موکش و کلیان تک پہنچنے کا سب سے نکٹ و وشوست مارگ ہے، کیونکہ سیدھی ریکھا دو بندوؤں کے بیچ کی سب سے چھوٹی ریکھا ہوتی ہے، جبکہ انیہ ریکھائیں ٹیڑھی میڑھی اور اونچ نیچ والی ہوتی ہیں اور کبھی بھی منشیہ کو لکش تک نہیں پہنچاتی۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ابھی آپ نے کارکرم سنا قرآن ایشوری چمتکار، اور سبھا کے انت میں اب ہم پیش کرنے جا رہے ہیں کارکرم آج کل۔
آج کل
دوستوں، کارکرم آج کل میں آپ کا سواگت ہے۔ سواتی اور رویش زیدی کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں بھی ہم فلسطینی اسلامی راشٹروں کا پرتھم مدعا کے وشے پر چرچا کریں گے، ہمارے ساتھ بنے رہیں۔
دوستو، جیسا کہ ہم نے اپنے پہلے کے کارکرموں میں اسلامی دنیا کے لیے فلسطین کی اپستھتی کے مہتو کے بارے میں بات کی تھی، ساتھ ہی دویتیہ وشو یدھ کے بعد اسلامی راشٹروں کے بیچ 14 مئی 1948 کو جنم لینے والے اویدھ زیونی شاسن کے بارے میں وستار سے چرچا کی ہے۔ آج کے کارکرم میں ہم اویدھ زیونی شاسن کی استھاپنا، جسے دنیا بھر کے مسلمان اور وشیش کر فلسطینی جنتا نقبہ دیوس کے روپ میں مناتی ہے، کے بارے میں چرچا کریں گے۔ اس سے پہلے کہ ہم اپنے آج کے کارکرم کے مکھ وشے پر چرچا کریں، یہ بتانا یہاں ضروری ہے کہ دویتیہ وشو یدھ کے انت تک اویدھ زیونی شاسن کی آکرمکتا کے خلاف فلسطینی جنتا کے بھرپور ورودھ نے اس اویدھ شاسن کو پیچھے ہٹنے پر مجبور کر دیا تھا۔ یہی کارن تھا کہ اویدھ زیونی شاسن نے اپنی شڑیندرکاری یوجناؤں کو کچھ دنوں کے لیے ٹال دیا تھا، جس میں اس اویدھ شاسن کی استھاپنا بھی تھی۔ بریٹین اور زیونی آندولن کے بیچ ہوئے سمجھوتے کے انوسار اس کی استھاپنا 1934 میں ہونی چاہیے تھی، لیکن وش زیونی سنگٹھن کے پرمکھ چیم ایزریل ویزمین کی سویکاروکتی کے انوسار یہ فلسطینیوں کا تریو ورودھ تھا، جس نے فلسطین میں ان کی یوجناؤں کے کاریانوین کو ورش 1948 تک استھگت کر دیا، جبکہ اسے ادھکتم ورش 1934 تک لاگو کرنے کا نرنے لیا گیا تھا۔ لیکن دویتیہ وشو یدھ کی سماپتی اور گھٹناؤں کی ایک شنکھلا کے گھٹت ہونے اور وشیش روپ سے سنیکت راج امریکہ کے چوطرفہ سمرتھن کے بعد ہی وہ زیونیوں کو ان کی اچھا کو پراپت کرنے میں سکشم ہوئے۔
द्वितीय विश्व युद्ध की आग फैलने और उनकी विनाशकारी लपटें दुनिया के कोने कोने में पहुंचने के साथ फिलिस्तीन की भूमि पर स्पष्ट रूप से एक सापेक्ष शांति का शासन हुआ, क्योंकि जब युद्ध शुरू हुआ तो फिलिस्तीनी प्रतिरोध समूह इस युद्ध के नतीजे का इंतजार कर रहे थे। यह युद्ध एक विश्व युद्ध था और युद्ध का भाग्य और युद्ध के परिणाम निश्चित रूप से उनके भाग्य को भी प्रभावित करने वाले थे। इस तर्क के अनुसार युद्ध के समय फिलिस्तीनी जनता में अपेक्षा की भावना थी, एक उम्मीद जो निश्चित रूप से इस्लामी दुनिया के कई देशों की निष्क्रियता भी साथ लिए हुई थी। लेकिन युद्ध के दौरान उसके बाद वह ज़ायनियों के मुकाबले में हाथ पर हाथ धरे बैठे नहीं रहे। वही द्वितीय विश्व युद्ध की घटनाओं और नाजी जर्मनी द्वारा कुछ यहूदियों का किया गया उत्पीड़न इस बात का कारण बना कि अपने आप को दुनिया के सामने पीड़ित दिखा सकें। उन्होंने इस अवसर को जमकर उपयोग किया। यह एक ऐसा मौका था जिसकी उन्हें वर्षों से तलाश थी। इन घटनाओं ने वह मार्ग प्रशस्त किया जिसका सपना यहूदी सदियों से देखते आ रहे थे, और वह सपना था एक स्वतंत्र यहूदी राज्य का।
दोस्तों, द्वितीय विश्व युद्ध के समय ज़ायोनियों ने अपनी मांगों को आगे बढ़ाने और फिलिस्तीनी भूमि पर आधिकारिक रूप से कब्जा करने के लिए अमेरिका का रुख किया, क्योंकि सबसे पहले वे वर्ष 1939 की वाइट बुक ऑफ इंग्लैंड के डिजाइन से परेशान थे। दूसरे, उस समय इंग्लैंड द्वितीय विश्व युद्ध में भरपूर तरीके से व्यस्त था, और वहीं इस मौके का फायदा उठाकर संयुक्त राज्य अमेरिका ने धीरे धीरे दुनिया के अलग अलग हिस्सों में की जहां ब्रिटिश साम्राज्य था वहां अपने पैर जमाने शुरू कर दिए थे। वहीं ब्रिटेन अब दुनिया का शक्तिशाली देश नहीं रह गया था। इन मामलों के अलावा अमेरिका ने इससे बहुत पहले यहूदी राज्य की स्थापना के ज़ायोनी उद्देश्य के लिए अपने समर्थन की घोषणा कर दी थी। ये समर्थन अधिक उद्देश्यपूर्ण हो गया, खासकर जब बाल्फोर घोषणा जारी की गई। उस समय तत्कालीन अमरीकी राष्ट्रपति विल्सन ने यहूदी राष्ट्र की मातृभूमि के रूप में फिलिस्तीन में यहूदियों की वापसी की योजना का समर्थन किया, और नवंबर 1917 में आधिकारिक तौर पर जारी होने से पहले ही बाल्फोर घोषणा को मंजूरी दे दी। बाल्फोर 1917 में ब्रिटिश सरकार द्वारा की गई घोषणा थी। इस घोषणा के जरिए ब्रिटिश सरकार ने फिलिस्तीन में यहूदी राष्ट्र की स्थापना की बात की थी, जिसे बाद में अमेरिका ने लागू करने की घोषणा की थी। 1922 में इस अमेरिकी कांग्रेस ने सर्वसम्मति से बाल्फोर घोषणा के समर्थन में लॉज फिश प्रस्ताव को मंजूरी दी थी।
इस नीति के अनुरूप 11 मई 1942 को रोजवेल्ट की अध्यक्षता के दौरान न्यूयॉर्क के बाल्टीमोर होटल में ज़ायोनिस्ट ऑर्गेनाइजेशन ऑफ अमेरिका की बैठक हुई और बाल्टीमोर नामक एक कार्यक्रम प्रस्तुत किया गया। कार्यक्रम में जिसमें एक यहूदी राज्य के गठन का अनुरोध किया गया था, उन्होंने फिलिस्तीन की भूमि और इस भूमि पर यहूदियों के असीमित आप्रवासन को मंजूरी दी थी। अमेरिका ने भी उन्हीं कारणों से अवैध ज़ायोनी शासन की स्थापना के लिए अपने समर्थन का ऐलान किया कि जिन कारणों से ब्रिटिश ने ज़ायोनियों की मदद की योजना बनाई थी। इसका मुख्य कारण फिलिस्तीन की रणनीतिक स्थिति थी। साथ ही वे चाहते थे कि ज़ायोनियों को बसाकर वे फिलिस्तीन के राष्ट्रपति चुनाव में अपनी घुसपैठ बना सके। इसके बाद से ही अमेरिका अवैध ज़ायोनी शासन का मुख्य समर्थक के रूप में जाना जाने लगा। इस बीच 1945 में फ्रैंकलिन रोजवेल्ट की मृत्यु के बाद ट्रूमैन हैरी अमेरिका के 33वें राष्ट्रपति बने। उनके कार्यकाल में एक महत्वपूर्ण घटना थी, और वह थी अवैध ज़ायोनी शासन की स्थापना। उन्होंने ज़ायोनी शासन के अस्तित्व को मान्यता दी और 1948 में अवैध ज़ायोनियों की स्थापना को स्वीकार किया। इसी वर्ष ट्रूमैन ने ब्रिटिश प्रधानमंत्री क्लेमेंट एटली को एक पत्र लिखा और स्पष्ट रूप से फिलिस्तीन में यहूदी आप्रवासन की पूर्ण स्वतंत्रता और इसे मजबूत करने की मांग की।
دوستو، امریکی دباؤ کے بعد ورش 1946 میں امریکی اور برٹش صلاحکاروں سے بنی ایک سمیتی نے فلسطینی بھومی کی استھتی نردھارت کرنے کی یوجنا بنانا شروع کیا، اور پریڑام جو فلسطین کا وبھاجن تھا سنیکت راشٹر کے سمکش پرستت کیا۔ اس کے علاوہ فلسطینی بھومی کے آونٹن کو نردھارت کرنے کے لیے جلد سے جلد کاروائی کرنے کے لیے سنیکت راشٹر پر دباؤ ڈالنے کے لیے برٹین نے اپریل 1947 میں سنیکت راشٹر میں گھوشنا کی ہے کہ فلسطین پر ٹرسٹیشپ کی اودھی سماپت ہو رہی ہے اور سنیکت راشٹر سنگ کو سمادھان اوش پیش کرنا چاہیے۔ اس کے بعد سنیکت راشٹر سنگ جو اس سمے کی کتھت مہا شکتیوں برٹین، امریکہ اور یہاں تک کی سوویت سنگ کے دباؤ میں تھا نے فلسطینی معاملے میں سنیکت راشٹر وشیش سمیتی کے 11 سدسیہ پرتینیدھی منڈل نیوک کیا۔ اسی سمیتی کو فلسطین کی بھومی پر وبھاجن ریکھائیں کھینچنے کے لیے فلسطین بھیجا گیا۔ اس سمیتی نے میدانی جانچ کرنے اور فلسطینی بھومی کے وبھن کھیتروں کا دورہ کرنے کے بعد اس بھومی کے وبھاجن کی یوجنا تیار کی، اور 11 متوں میں سے 7 انکول متوں کے ساتھ سنیکت راشٹر کو سونپی۔ یہ یوجنا جسے امریکی اور برٹش سرکاروں کے صلاحکاروں دوارا پہلے سے ہی تیار کیا جا چکا تھا وہی تھی۔ سوویت سنگ اور لیٹن امریکی دیشوں پر امریکہ کے بھرپور دباؤ کے بیچ 29 نومبر 1947 کو اس کے پکش میں 33 ووٹ پڑے، جبکہ ویرودھ میں 10 اور 13 سدسیوں نے ووٹنگ میں بھاگ نہیں لیا۔ سنیکت راشٹر مہا سبھا دوارا ایک کمزور بہومت کے ساتھ پارت کر دیا گیا۔
وبھاجن یوجنا میں، جس میں فلسطین کی آرتھک ایکتا لیکن راجنیتک وبھاجن پر وچار کیا گیا تھا، فلسطین کے بھومی کھیتر کا لگ بھگ 43%، جس کی آبادی 7,25,000 ارب اور لگ بھگ 10,000 یہودی تھے، اربوں کو آونٹت کیا گیا تھا، اور اس بھومی کا لگ بھگ 56% کھیتر جس کی جن سنکھیا 4,98,000 یہودیوں اور 4,97,000 اربوں کی تھی، یہودی راجیہ کا تھا، جس کی بیت المقدس کو بفر زون بھی کہا جا رہا تھا، جہاں 1,00,000 یہودی اور 1,05,000 عرب رہتے تھے، انتراشی نگرانی میں رکھا جانا طے پایا تھا۔ اس یوجنا کے انوسار، جسے سنکلپ 181 کے نام سے جانا جاتا ہے، اس یوجنا کے شانتیپورن کاریانوین کی نگرانی کرنے اور اکتوبر 1948 سے پہلے فلسطین میں عرب اور یہودی سرکاریں استھاپت کرنے کے لیے 5 دیشوں بولیویا، چیکوسلوواکیا، ڈینمارک، پاناما اور فلپینز سے مل کر ایک آیوگ نیوکت کیا گیا تھا۔
دوستوں، سنیکت راشٹر مہا سبھا میں اس یوجنا کے پرینام سوروپ نشچت روپ سے زیونی نیتاؤں کی سویکارتی پراپت ہوئی، کیونکہ اس سے پہلے یہودیوں کے پاس فلسطینی بھومی پر بہت چھوٹا سا حصہ تھا، لیکن فلسطین 90% سے ادھک کا سوامت تھا۔ یہ بھومی ان کی تھی اور کھیتر کی عرب سرکاروں نے اسے اسویکار کر دیا، جو ایک سوبھاوک بات تھی، کیونکہ یہ ایک ایسی بھومی کا وبھاجن تھا جو پوری طرح سے فلسطینیوں کی تھی، جس میں ودیشی لوگوں نے پرویش کیا اور ایک نئی ماتر بھومی بنانے کے لیے اسے ہڑپ لیا۔ یہ نہ کیول اسویکار تھا بلکہ کرور بھی تھا، جس کا کسی بھی سمبھو طریقے سے ویروت کیا جانا تھا۔
اس بیچ سنیکت راشٹر مہا سبھا دوارا سنکلپ 181 کے پارت ہونے کے اگلے دن سے فلسطین کے سبھی شہروں کے ساتھ ساتھ کچھ عرب دیشوں میں بھی زوردار ویروت پردرشن ہوا۔ حالانکہ ان ویروت پردرشنوں نے جہاں کہیں عرب دیشوں کے بیچ ایکتا اور اوید زائنی شاسن کے ساتھ ان کی یدھ کی تیاری کا کارن بنا، لیکن 14 मई 1948 को नकबा दिवस या अवैध जायोनी शासन की स्थापना के दिन को नहीं रोक सका। यही कारण है कि नकबा दिवस आज इतिहास का वह काला दिन है कि जब लाखों की संख्या में फिलिस्तीनी बेघर हो गए थे। नकबा दिवस एक ऐसी तिथि है जिसे फिलिस्तीनी लोगों के अलावा अन्य देशों के लोग भी याद करते हैं। यह एक मौका है जब विश्व समुदाय को फिलिस्तीनी लोगों के अधिकारों और स्वतंत्रता की आवाज बुलंद करने की जरूरत होती है।
तो दोस्तों, कार्यक्रम का समय अब यहीं समाप्त होता है, हमें अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है दोस्तों। कार्यक्रम था आजकल, जिसे पेश किया रविश जैदी और स्वाति ने। ये कार्यक्रम आपको कैसा लगा, इस बारे में आप अपने विचार हमें लिख भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@wsirib.ir। तो इसी के साथ हमारी ये सभा यहीं पर संपन्न होती है। आपसे अनुमति हम चाहते हैं। शुभ रात्रि, खुदा हाफिज।
بسم اللہ الرحمن الرحیم۔ یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔